अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको बिर्तामोड खबरमा यहाँलाई स्वागत छ। यो कार्यक्रम प्रत्येक आइतबार बिहान 8 बजे बिर्तामोड नगरपालिकासँगको सहकार्यमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बिर्तामोड नगर क्षेत्रका सम्बन्धित निकायका व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले एकजना फरक व्यक्तित्वसँग कुराकानी लिएर उपस्थित भएका छौँ र बिर्तामोड नगर क्षेत्रमा जनप्रतिनिधिहरूले पछिल्लो चरण के कसरी आफ्नो जिम्मेवारी पुरा गरिरहनु भएको छ, जनताका अपेक्षाहरूलाई, जनताका काम कारबाहीहरूलाई उहाँहरूले कसरी सहज ढङ्गले अगाडि बढाउँदै हुनुहुन्छ, विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहनु भएको छ भन्ने विषयमा आज हामीले बिर्तामोड नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष किशोर पौडेलसँग कुराकानी गर्न गइरहेका छौँ। बिर्तामोड नगरपालिका मध्येमा 2 नम्बर वडा अलिक भौगोलिक हिसाबले पनि ठुलो वडा भएका कारणले र समानुपातिक हिसाबले बजेट वितरण हुँदाखेरि चाहिँ बिर्तामोड नगरपालिका वडा नम्बर 2 मा विकास निर्माणका कामहरू अथवा सिलिङ बजेटबाट हुने कामहरू त्यति धेरै नभएको गुनासोहरू पनि आउने गरेका छन्। यी लगायत त्यहाँका जनताहरूले हामीलाई केही गुनासोहरू पनि गर्नुभएको छ, ती गुनासोहरू पनि वडा अध्यक्षसँग हामी राख्नेछौँ र त्यसको समाधानको प्रयास हामी जनताहरूलाई सुनाउनेछौँ। यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ बिर्तामोड वडा नम्बर 2 का अध्यक्ष किशोर पौडेल। किशोर सर, यहाँलाई स्वागत छ रेडियो भिजनमा।
धन्यवाद पुष्पजी।
विशेष गरेर तपाईँ 2 कार्यकाल जनप्रतिनिधिको रूपमा आउनु भएको छ, बिर्तामोड 2 नम्बर वार्डमा प्रत्येक जनजनमा, प्रत्येक टोल टोलमा के कस्तो आवश्यकता छ, त्यहाँका जनताहरूको आवश्यकता के हो अथवा जनताहरूको भावना कस्तो छ भन्ने कुरा प्रायः बुझ्नु भएको छ। अहिले पनि विकास निर्माणका कामहरूमा पनि तपाईँहरूले सबैतिर समानुपातिक विकास भएन भन्ने जनताको गुनासो छ। तपाईँहरूले विकास निर्माणमा उत्तरी क्षेत्रतिर अलिक प्राथमिकता दिएको, ग्रामीणतिर क्षेत्रतिर चाहिँ कम प्राथमिकतामा परेको भन्ने जनताको गुनासो छ। यसलाई कसरी लिनुभएको छ सर, किशोर सर तपाईँले?
धन्यवाद पुष्पजी। यो हामीले काम गर्दै गर्दाखेरि यस्ता किसिमका विषयवस्तुहरू आउँछन् र तपाईँहरूले हामीलाई झकझकाउनुहुन्छ यस विषयमा। यो राम्रो कुरा गर्नुभएको छ। वास्तवमा हामीले सकेसम्म समानुपातिक हिसाबले नै विकासलाई अगाडि बढाउन खोजिरहेका छौँ। यद्यपि उत्तरी बेल्ट चाहिँ पुरानै बजारी क्षेत्र भएको कारणले गर्दाखेरि केही हदसम्म अलिक अगाडि नै पनि थोरै विकास भइसकेको र दक्षिणी बेल्ट चाहिँ कम्प्लिटली विकासमा पछाडि परेकै अवस्था हो। हामीले समानुपातिक हिसाबले विकासलाई जोड दिएकै छौँ सधैँ र ती गुनासाहरू पनि असुपातिक गुनासाहरू चाहिँ होइनन्, किनकि धेरै कच्ची बाटाहरू, इभन पहिलेदेखि ग्राभल पनि नभएका बाटाहरूदेखि तपाईँको बिजुलीहरूका अव्यवस्थित बसोबास, एउटा घर टाढा अर्को घर टाढा, अनि बाँसमा चाहिँ बिजुली लिएर जाने कुराहरू प्राधिकरणले आफैले पनि बिजुलीमा चाहिँ विस्तारमा त्यति धेरै गरिराखेको छैन, हामीले नै गर्नुपर्ने अवस्था छ यी बिजुलीको कुराहरूमा। त्यस पछाडि खानेपानी जडानका कुराहरूमा पनि अब खानेपानी पनि यता चारपानीतिरबाट एउटा लाइन, बिर्ता बजारतिरबाट अर्को लाइन हुँदै बजारी क्षेत्रबाटै तलतिर गइरहेको अवस्था छ। एकमुष्ट एकैचोटि सबै कुराहरूलाई चाहिँ हामीले सम्बोधन गर्न नसकेकाले पनि भित्री बाटाहरू र केही ठाउँमा विद्युत र पानीका समस्याहरू छन् र यो भन्नु स्वाभाविक हो। र हामी निरन्तर हामी चाहिँ अब भित्री दक्षिणी बेल्टलाई पनि यी सबै भौतिक पूर्वाधारका कुराहरूमा सँगसँगै अगाडि लिएर जाने भरपूर प्रयास गरिरहेका छौँ पुष्पजी।
विशेष गरेर हामी केही समय अगाडि चैतुबारी लगायतका दक्षिणी क्षेत्रमा पुगेका थियौँ र त्यहाँका जनताहरूले हाम्रा वडाध्यक्षलाई प्रश्न गरिदिनु पर्यो, सोधिदिनु पर्यो भनेर त्यहाँका जनताहरूले हामीलाई केही प्रश्नहरू पनि टिपाउनु भएको थियो। जस्तै यो पूजा प्लाईबाट दक्षिण जाने बाटो, खगेन्द्र शिवाकोटीको घरतिर जाने बाटोमा चाहिँ बीचको लागि बजेट आएको तर अहिलेसम्म त्यसको काम सुरु भएन किन होला भनेर त्यहाँका जनताहरूले पनि प्रश्न गरिदिन आग्रह गर्नुभएको थियो। त्यो बाटो चाहिँ बजेट प्राप्त भएको तर काम सुरु नभएको भन्ने गुनासो छ। यो कहाँबाट बजेट आएको हो, किन सुरु हुन ढिलाइ भएको किशोर सर?
यो संघीय सरकारको बजेट सडक विभाग दमक मार्फत टेन्डर प्रक्रियामा अगाडि बढेको बजेट हो
हजुर।
र यो चाहिँ हामीले भदौमै स्थलगत अवलोकन गराएर हामीले चाहिँ कस्तो खालको बनाउने भनेर डिजाइनसहित हामीले चाहिँ त्यस ठाउँको इन्जिनियरलाई सम्पूर्ण कुराहरू गरिसकेर यो टेन्डर प्रक्रियामा गएर टेन्डर प्रक्रियाबाट पनि यो टेन्डर लागिसकेर एक हप्ता अगाडि त्यसको सम्झौता पनि सम्पन्न भएको कुरो आएको छ। निरन्तर खबरदारीमा छौँ।
हजुर,
अस्ति शुक्रबार चाहिँ ठेकदार चाहिँ बुधबारेको एकजना मैले नाम अहिले बिर्सेँ, बुधबारेको एउटा निर्माण व्यवसायीलाई परेको छ र उहाँ अस्ति एकचोटि आएर चाहिँ यहाँ लेबरहरू राख्नेदेखि लिएर सम्पूर्ण कुराहरू हेरेर जानुभएको छ। चाँडै नै यो काम सम्पन्न गर्नका लागि हामी लागिरहेका छौँ। यो बजेट चाहिँ सडक विभाग मार्फतको बजेट
भनेपछि यसपालि यो आर्थिक वर्षमा त्यो काम सम्पन्न हुनेमा आशावादी गर्न सकिन्छ। अब किशोर सर, विशेष गरेर अहिले पनि भौतिक पूर्वाधारमै विशेष गरेर वृत्तामोड नगरपालिकाले जोड दिएको देख्न सकिन्छ होइन। किसानहरूले चाहिँ अहिले पनि सिँचाइमा पहुँच छैन, एक त यो प्राकृतिक विपत्ति जस्तो यो समयमा पानी नपर्ने, खडेरी लामो हुने जसका कारणले बाली नाली सुक्ने अवस्था सृजना भएको छ, त्यसमा पनि भूमिगत सिँचाइका लागि अथवा सिँचाइमा अलिक बढी जोड दिएको भए कृषि क्षेत्रमा अलिक प्रगति हुन्थ्यो, आत्मनिर्भर कृषिमा अगाडि बढ्न सकिन्थ्यो भन्ने किसानहरूको माग छ। हामीले अलिकति यो विकासको मोडललाई परिवर्तन गर्न सकिँदैन?
सकिन्छ। हामीले कृषिलाई पनि वृत्तामोड नगरपालिका कृषि शाखा मार्फत धेरै कामहरू भइरहेको छ। कृषिमा कृषि यान्त्रिक औजारहरू, कृषिलाई आधुनिकीकरण गर्नका निमित्त चाहिने भौतिक सामग्रीहरूदेखि लिएर कृषि सिँचाइको कार्यक्रम पनि अत्याधिक रूपमा यसैपालि पनि कृषि सिँचाइको नगर स्तरबाटै पनि लगभग 300 उकालो बोरिङ बाँड्ने योजना मैले बुझेको छु। तपाईँको अर्को एउटा चाहिँ अब अहिले तत्काल हाम्रै निर्वाचन हाम्रै क्षेत्रबाट चाहिँ निर्वाचित भएर जानुभएको प्रदेश माननीय अहिले हाल ऊर्जा खानेपानी मन्त्री माननीय एकराज कार्की हुनुहुन्छ, उहाँले पनि हाम्रो नगरभित्र तिनवटा ठुला योजनाहरू दिनुभएको छ, जसमा चाहिँ एउटा योजना हामीले चैतबारी बेल्टमा लगभग 2-250 बिघालाई हुने गरीको एउटा बोरिङ प्लान्ट, यो लगभग 65-70 लाख रुपियाँको चाहिँ लागतमा तयार हुने रहेछ होइन
हजुर।
यो चाहिँ वृत्तामोड 2 पनि हामीले माग गरेका थियौँ र यसको एउटा कार्यालय यहाँ कन्काई माइन माइधारमा यसको कार्यालय रहेछ, त्यहाँ समन्वय भएर उपभोक्ता समिति बनाएर हामीले यो चाहिँ चैतबारीको यो कुन बेल्ट भन्नुहुन्छ नि हजुरको चैतुबारी अहिले चैतुबारीतिर यो गोकुल जोशी मार्गबाट एउटा बाटो खोलिएको छ, त्यसलाई पञ्चरत्न मार्ग नै भन्छौँ हामी
हजुर।
त्यसले उता शिवशङ्कर सेलवालको घर छेउमा लगेर जोड्छ र त्यो बिचको त्यो ठुलो एरियालाई हामीले के अरे योजना बनाएका छौँ भने त्यो सँगसँगै अलिक नजिकै अमरदीप पहिनी पनि पर्दछ, त्यतिबाट रहेर पनि पानी अझै उपलब्ध गराउन सक्यो भने त्यहाँनिर चाहिँ निस्किएको पानीलाई अमरदीप पहिनी मार्फत चाहिँ फेरि अरू तल्लो बेल्टमा अरू 150-200 बिघालाई पनि पुग्ने गरी खालको चाहिँ एउटा हामीले इस्टिमेट तयार गरेर काम अगाडि बढाएका छौँ र नितान्त अब कृषिमा हामीले जोड दिनुपर्ने हुन्छ। कृषिलाई चाहिँ अब स्थानीय स्तरबाट मात्रै होइन केन्द्रीय स्तरबाट पनि कृषिमा जोड दिनका लागि, कृषिमा थप बजेट छुट्याउनका लागि नीतिगत रूपमा पनि अब यी कामहरू हुँदै आएका छन्, त्यसमा हामी सजग छौँ।
अब एउटा अहिले जल्दो बल्दो विषय अत्यन्तै विकराल बन्दै गएको यो दुर्व्यसनी छ, अब यसलाई यो लागु औषध दुर्व्यसनीहरू चाहिँ नियन्त्रणका लागि अथवा यसलाई चाहिँ कम गराउनका लागि चाहिँ वडाको भूमिका कस्तो रहन्छ, यो वडाले गर्न मिल्दो र सकिरहन्छ, यसमा बजेट लगानी गर्ने अथवा यी अवेरनेसका कार्यक्रमहरू जागरणका कार्यक्रमहरू अगाडि बढाउन चाहिँ केले रोकथेक गर्दो रहेछ, यसमा चाहिँ तपाईँहरूले अहिले कसरी लागिराख्नु भएको छ?
साह्रै यो लागू दुर्व्यसनले जर्जरिएको अहिले हाम्रो समाज छ. अहिले धेरै ठुलो युवा यसमा बिग्रिएका छन्. तपाईँले भने जस्तो वडाले यस विषयमा यस्ता विषयहरूमा चाहिँ बजेट सुधार काम गर्ने कुराहरूमा केहीले रोकेको छैन. हामीले आफूले प्राप्त गरेको सिलिङ मार्फत चाहिँ सामाजिक विकास क्षेत्रमा हामीले कति खर्च गर्छौँ त्यसमा चाहिँ उद्यमी महिला युवा बालबालिकादेखि लिएर हरेक कुराहरू र यस्ता सङ्घ संस्थाहरूसँग जोडिएर हामीले गर्ने कार्यक्रमहरू एउटा सर्टेन बजेट छुट्याइएको हुन्छ. त्यो बजेट मार्फत हामीले गर्नुपर्ने हुन्छ भने अर्को चाहिँ नगर स्तरबाट पनि यस्ता बजेटहरू छुट्याइएको हुन्छ र यस्ता विषयहरूमा चाहिँ अन्य धेरै सङ्घ संस्थाहरूले पनि प्रदेश स्तरका केन्द्र स्तरका कार्यक्रमहरू लिएर आएर पनि बाहिरतिरबाट पनि यस्ता कार्यक्रमहरू गरेको पाइएको छ र हाम्रै वडामा त्यस ढङ्गले काम भएको सपुष्पजी होइन.
हजुर,
सामान्यत अहिलेको अवस्था के छ भने विशेष गरी अहिले 15 वर्षदेखि को माथिको युवा समूहमा चाहिँ महिला पुरुष दुवैमा यो साह्रै समस्या विकराल समस्या देखिएको छ. तपाईँको गाउँघरमै पनि देखिएको छ. एउटा पढ्ने विद्यार्थीहरूमा देखिएको छ भने अरू चाहिँ तपाईँको अन्य ठाउँहरूमा पनि यी विषयहरू साह्रै अप्ठ्यारो देखिएको छ. विशेष गरी बिरतामोड त झापाको सबैभन्दा ठुलो चाहिँ लागु दुर्व्यसनीमा
ट्रान्जिट पोइन्टकै रूपमा अगाडि बढिरहेको छ.
एकदम ट्रान्जिट पोइन्टकै रूपमा अगाडि बढिरहेको छ र अब यसमा चाहिँ यसलाई रोक्न भन्दा पनि यसलाई न्यूनीकरण यसलाई कम गर्ने कुराहरू मा लाग्नु पर्दछ. त्यो कम्प्लिटली यसलाई रोक्न सकिँदैन तर अबका युवा पुस्ताहरूलाई चाहिँ जोगाउनका निमित्त हामीले अभिभावकहरूलाई चाहिँ सचेत गराउने कुराहरू अबका नयाँ पुस्ताहरूलाई चाहिँ बेलैदेखि त्यस विषयमा चाहिँ सचेत बनाएर जोगाएर लिएर जाने कुराहरूमा हामीले जानुपर्दछ. विशेष गरी विद्यालयहरू मार्फत चाहिँ यसका सचेतनाका कार्यक्रमहरू टोल टोलमा यसका सचेतनाका कार्यक्रमहरू अनि युवाहरूलाई चाहिँ अलिकति अभिभावक र समाजले पनि नजिकबाट निहालेर हेर्ने र यस्ता गतिविधि गर्नेहरूलाई चाहिँ हामीले एउटा सिधै प्रश्न गर्ने र सिधै जाइ लाग्ने खालको वातावरण पनि बनाउनु पर्ने अवस्था छ. तर के छ भने यो प्रयोगकर्ताहरूको चाहिँ एउटा आफ्नै सञ्जाल छ जसले गर्दाखेरि समाजमा हामी उनीहरूसँग प्रशस्त थाहा पाएर पनि कतिपय ठाउँहरूमा प्रहरी लगाउनुको विकल्प हुँदैन हामीसँग होइन. त्यस कारणले गर्दाखेरि अब यसलाई आगामी दिनहरूमा अरू थप यो लागु औषध प्रयोगकर्ता वृद्धि हुन नदिनका निमित्त चाहिँ हामीले टोल टोलबाटै विद्यालयबाट जहाँ जहाँ युवा दस्ताहरू चाहिँ हुन्छन् जहाँनिर चाहिँ एउटा टर्निङ पोइन्टको समयहरू हुन्छ ती ठाउँहरूमा चाहिँ हामीले सचेतना कार्यक्रमहरू चलाउनु जरुरी छ र हामीले टोलबाट चाहिँ टोलका पदाधिकारीहरूलाई राखेर एकचोटि यसको कार्यक्रम हामीले गरेका छौँ र अब टोल टोलमा त्यस पछाडि टोल टोलबाटै चाहिँ त्यसलाई थप गराउने र विद्यालयहरूमा चाहिँ लागु दुर्व्यसनी सम्बन्धी वडाले नि बजेट राखेको छ र योचोटि पनि हामी एकचोटि सबै वडा सबै विद्यालयहरूमा चाहिँ त्यस्ता सचेतनामूलक कार्यक्रमहरू गर्दै अगाडि बढ्नेछौँ. र अरू चाहिँ के छ भने धेरै गरिब परिवारबाट निम्न वर्गीय परिवारबाट पनि यो दुर्व्यसनीमा फसेका धेरै नानी बाबुहरू छन्. उनीहरूको लागि चाहिँ अब अभिभावकले चाहेर पनि लगेर त्यो सुधार गृहमा राख्न सक्ने अवस्था छैन होइन. त्यस्ता अप्सेसनल केसहरूमा चाहिँ नेपाल सरकारले पनि अब त्यस्ता नानी बाबुहरूलाई चाहिँ सुधार गृहमा लगेर राख्ने व्यवस्था मिलाउनु जरुरी पनि देखिन्छ.
यहाँ अहिले हामीले कुरा गर्दा गर्दै एकजना श्रोताले हामीलाई प्रश्न सोधिदिन आग्रह गर्नुभएको छ. जस्तै लालमाटीदेखि दक्षिणपट्टिको कुमाल बस्ती जाने बाटो बर्खामा हिँडी नसक्नुहुन्छ. यहाँ हिउँदो लागेपछि केही सम्याउने काम बाहेक अहिले धेरै वर्षदेखि यो बाटो बन्न सकेन. यसको लागि चाहिँ वडाले के गर्दैछ भनेर प्रश्न गर्नुभएको छ. के छ सर यसको यो औद्योगिक क्षेत्र जाने बाटोको अवस्था बेहाल भयो. यसलाई चाहिँ पिच गर्ने अथवा पक्की गर्ने काम कहिले अगाडि बढ्छ भनेर सोध्नु भएको छ.
ठिकै छ, यो राम्रो कुरो सोध्नु भएको छ किनभने अहिले हेर्दाखेरि पनि त्यस्तै अवस्था देखिएको छ. यद्यपि हामीले यसपालि चैतुबारी बजारबाट कुमालबडी सडक हुँदै पर अदुवा खोलासम्म रु 10 लाख रुपियाँ बराबरको चाहिँ 10 लाखको हामीले बाटो स्तर उन्नति गऱ्यौँ, पूर्व हाल्यौँ, उपभोक्ता समिति लागेर भर्खर काम सम्पन्न भएको छ. रामचोकबाट कुमालबाडी जाने सडकमा चाहिँ यसपालि 1,29,50,000 रुपियाँ सङ्घीय योजनाको बजेट छ, त्यो चाहिँ इस्टिमेट गर्दै गर्दाखेरि लालमाटी चोक अलिकति क्रस मात्रै हुन सक्ने सम्भावना छ, र त्यो पिच बनाउने कुरोलाई निरन्तरता हामी प्रत्येक साल गरेर आगामी साल कुमाल बस्तीसम्म लाने लानको लागि प्रयासरत छौँ। र यसपालि रहेका खाल्डाहरूका निमित्त चाहिँ हामीले ओडाबाट र के अरे स्थानीय उद्योगपतिहरूबाट ओडाबाट आदि र स्थानीय उद्योगपतिबाट आदि भनेर चाहिँ 4,00,000-8,00,000 रुपियाँ चाहिँ हामीले बनाएर ती स्थानीय साथीहरूको उपभोक्ता समिति बनाएर सम्झौता गरेर अहिले उहाँहरू चाहिँ त्यो तयारीमा हुनुहुन्छ। केही दिनभित्रमा यो वर्ष हामी तिनै उपभोग के अरे यही बाटो स्तर उन्नति ग्राभेलहरू हालेर पूर्वाहरू हालेर अगाडि बढ्नेछौँ। सो बाटो यसपालि चार के अरे लालमाटी चोक पूर्वसम्म अलिकति दक्षिणसम्म चाहिँ हुने मैले हजुरहरूलाई यही रेडियो मार्फतै जानकारी गराएँ भने अन्य कुराहरू चाहिँ हामी यसपालि स्तर उन्नति गरेर
अब किशोर सर, अहिले बिर्तामोड नगरपालिका विशेष गरेर वार्ड नम्बर 2 चाहिँ जनताका लागि नवीनतम नयाँ खालका कस्ता कस्ता योजना अगाडि सारेको छ र यो साल सम्पन्न हुने योजनाहरू चाहिँ के छन् विस्तृतमा भनिदिनुहोस् न।
मैले ठुला योजना कुन ठाउँबाट भन्दा पनि मैले योजनाहरू मात्रै भने सङ्घीय संसद सभासदको योजनाबाट चाहिँ एउटा पञ्चरत्न भनेको पञ्चरत्न विद्यालयबाट उत्तरबाट पश्चिम जाने जुन भैलाडुबा जोड छ त्यसले त्यो एउटा सडक कालो पत्रे हुँदैछ भने उक्त ठाउँमा चाहिँ पुलको अभाव भएको हुनाले ट्रस्ट पुल मुभेबल ट्रस्ट पुल पछि कुनै ठाउँमा सार्न मिल्ने गरेको एउटा सानो ट्रस्ट पुल पनि तयार हुँदैछ। यसै सँगसँगै मैले अघि तपाईँले भन्नुभएको त्यो सेनाईको घरदेखि दक्षिण जाने बाटोको कुरो आइहाल्यो, यसपालि रामचोकबाट हाम्रो चौकबाट हाम्रो लालमाटीसम्म पिच हुने कुरो पनि मैले यहाँ हजुरलाई फेरि दोहोऱ्याएँ। अर्को बानलाल मार्ग चारपानी चोकबाट बानलाल मार्ग पनि यसै साल कालोपत्रै हुने कुरो मैले हजुरलाई जानकारी गराउँदछु। यसै गरी गिरिगाउँ बेलडाङ्गीबाट गिरिगाउँ जाने बाटो पनि यो साल पिच हुँदैछ, त्यो पनि काम सुरु भइरहेको कुरो मैले जानकारी गराउँदछु। अर्को चारपानी र बेलडाङ्गीको बिचबाट सूर्य लिम्बूको घर हुँदै पाथिभरा ग्यास कन्काई नफा सिमाना जोड्नेमा 1 करोड आएको छ, त्यो चाहिँ अलिकति प्राविधिक समस्या भएको हुनाले त्यसलाई संशोधनको निमित्त हामीले पठाएका छौँ, त्यो पनि यसपालि पिच हुने कुरो छ। हामीले प्लम्बका कामहरू पनि धेरै गर्दैछौँ र हामीले कल्भर्टबाट कामहरू पनि गरिरहेका छौँ। बाटो स्तर उन्नति प्लम्ब लगायतका कामहरू चाहिँ बाटो उत्तर साङ्गवेद टोलमा पनि कामहरू भइरहेका छन्। यसै गरी किशोर भट्टराई चारपानेमा चाहिँ रामचोकमा किशोर भट्टराईको घर दक्षिणपट्टि पनि एउटा हाम्रो वडा गौरवको कार्यक्रमहरू भइरहेको छ। यसरी कृषिमा पनि हामीले केही लगानी गरेका छौँ, हामीले कृषिमा पनि यसपालि एआईको कार्यक्रम पूर्ण गर्ने भनेर चाहिँ अहिले सम्झौताको क्रममा छ।
हजुर,
र अन्य विद्युतमा हामीले विद्युत विस्तारका कामहरू गरिरहेका छौँ भने 3 ट्रान्सफर्मर हामीले थप गर्दैछौँ। हामीले विद्यालयकोमा पनि धेरै लगानीहरू भएको छ, माननीय संसद हर्कमाया विकले 1 करोड रामचोकको मनमाया माविलाई भवन निर्माणका लागि दिनुभएको छ भने हामी हाम्रो मार्फत चाहिँ यता अरूमा चाहिँ पेभर्सका कामहरू भइरहेका छन्।
हजुर,
यसै गरी अब सोमबारे जाने बाटो अलिकति पिच रहेको बाटोलाई पनि यसपालि पिच गर्ने काममा चाहिँ योजना आएको थियो, तर त्यही योजना चाहिँ त्यो पनि शीर्षक अन्तर भएर अलिकति संशोधन गर्नुपर्ने भएको हुनाले त्यो पनि रोकिएको छ। यसरी नै कामहरू अगाडि बढिरहेका छन् र आगामी वर्षलाई चाहिँ हामीले ठुला बाटाहरू प्राय सबै चाहिँ कालोपत्रे गर्ने गरी चाहिँ सङ्घीय सरकारसँग योजना बनाएर माग बनाएर डिपिआर तयार गरेर अगाडि बढेका छौँ र बढेर जानेछौँ।
हस्, किशोर सर व्यस्त हुनुहुन्थ्यो, व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र 2 वार्डका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइदिनु भयो। समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
तपाईँहरूलाई पनि तपाईँहरूको यो रेडियो भिजन यो कार्यक्रम र विशेष गरी तपाईँलाई पनि हार्दिक धन्यवादसहित धन्यवाद व्यक्त गर्दछु।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिका वार्ड नम्बर 2 अध्यक्ष किशोर पौडेल बिर्तामोड खबरमा कुराकानी गर्दै। हवस् त, आजलाई बिर्तामोड खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।
Thank you.